सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झैँ कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाई बस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाई बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई।
प्यारा भाइ बहिनीहरू नमस्कार, रेडियो बाल सिकाई कार्यक्रमको 97 अङ्कमा तपाईँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो। यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ, नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ। यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन, रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबीपपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो। आज हामीले केही लेख्नुपर्ने क्रियाकलाप लिएर आएका छौँ, त्यसैले तपाईँहरूले आफूसँग कापी र कलम सँगै राख्नुहोला है। आजको हाम्रो पहिलो तथ्य प्रदेश नम्बर 7 अर्थात् सुदूरपश्चिम प्रदेशको बारेमा। सुदूरपश्चिम प्रदेशले नेपालको 19,515.52 वर्ग किलोमिटर भूभाग ओगटेको छ, यानि कि यस प्रदेशले देशको कुल भूभाग मध्ये 63.22% भूभाग ओगटेको छ। यो प्रदेशको राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिका हो। यो प्रदेशमा 9 जिल्लाहरू पर्दछन्। ती हुन् अछाम, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला, डोटी, कैलाली र कञ्चनपुर। यो प्रदेश नेपालको सुदूरपश्चिमी भागमा पर्छ। यहाँ धेरै रमणीय ठाउँहरू छन्। यहाँका प्रसिद्ध ठाउँहरूमा खप्तड राष्ट्रिय निकुञ्ज तथा कैलालीको घोडाघोडी ताल हुन्, जसमा 450 किसिमका बिरुवाहरू, 148 किसिमका चराहरू, 32 किसिमका पुतलीहरू, 300 किसिमका जडीबुटीहरू, 27 किसिमका माछाहरूका साथै डल्फिनहरू पनि पाइन्छ। त्यस्तै यो प्रदेशको कञ्चनपुरको शुक्ला फाँटा वाइल्ड लाइफ रिजर्भ पनि अर्को मुख्य तथा रमणीय स्थल हो। यहाँ 12 हरिण पाइन्छ। यहाँ 12 हेर्नका लागि देश तथा विदेशबाट आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्। साथै यहाँ मानिसहरू ऱ्याफ्टिङ गर्न, पौडी खेल्न र वरिपरिका प्राकृतिक हरियाली मनमोहक दृश्यहरू हेर्न पनि आउने गर्छन्। यहाँ एउटा मल्टी सस्पेन्सन ब्रिज पनि रहेको छ। यो प्रदेशको डोटी जिल्लामा रहेको शैलेश्वरी मन्दिर, बडी मालिका मन्दिर र मालिका स्तम्भ प्रसिद्ध छन् भने अछाम जिल्लाका रामारोशन ताल, वैद्यनाथ मन्दिर र नास्ते मन्दिर पनि उत्तिकै प्रख्यात छन्। त्यस्तै बाजुराको कैलाश माण्डु पनि अत्यन्तै प्रसिद्ध छ, जुन धेरै समयसम्म हिउँले ढाकिएको हुन्छ। यसै गरी बैतडी जिल्लाको सुर्णय नदी तथा त्रिपुरा सुन्दरी मन्दिर पनि उत्तिकै प्रख्यात छन्, जुन विभिन्न जिल्लाहरूमा रहेका 7 प्रसिद्ध भगवती मन्दिरहरूमध्ये एक हो। मठ, मन्दिर, राष्ट्रिय निकुञ्ज, नदीनाला, ताल तलैया तथा रमणीय स्थल जस्तै यस प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल तथा शङ्खमाला हिमालका साथै लामा र रामकोट जस्ता चुचुरोहरू पनि अत्यन्तै प्रख्यात छन्। यहाँ धेरै किसिमका जनावरहरू पाइन्छन्, जस्तै कालो भालु, ब्वाँसो, ब्लू सिप, निलो भेडा, बार्किङ डियर, स्नो लियोपार्ड, हिउँ चितुवा आदि। यहाँको रमणीय स्थलहरूमा सुरमा सरोवर ताल र खप्तड बाबाको आश्रम हुन्। यो प्रदेश प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको प्रदेश हो। ती मनमोहक तथा रमणीय स्थानहरू हेर्न नै यहाँ पर्यटकहरू आउने गर्छन् भने यो प्रदेश नेपालको सबैभन्दा टाढा रहेको प्रदेश पनि हो। त्यसैले यहाँ सरकारी निरीक्षण तथा पर्यटकीय क्रियाकलापहरूमा निकै कमी कमजोरी रहेको यहाँका मानिसहरू महसुस गर्छन्। आजको अर्को तथ्य अमेजन वर्षा वनको बारेमा। अमेजन वर्षा वन दक्षिण अमेरिकामा अवस्थित छ। यसले विश्वको 2.1 मिलियन वर्ग मिल भूमि ओगटेको छ। अमेजन वर्षावन कुल 9 देशहरूमा फैलिएको छ, जसमा ब्राजिलको 60%, पेरूको 13 र कोलम्बियाको 10% भूभाग पर्दछ भने अन्य देशहरूमा सानो सानो मात्रै भाग रहेको छ। अमेजन भन्ने नाम यस क्षेत्रलाई युरोपियनहरूले दिएका थिए भनेर भनिन्छ। अमेजन वर्षावनका रूखहरूले विश्वको 1/3 अक्सिजनको आपूर्ति गर्दछ र ठूलो मात्रामा वायुमण्डलीय कार्बन डाइअक्साइड पनि लिन्छ। अमेजन नदी विश्वको दोस्रो सबैभन्दा लामो नदी हो, तर पानीको मात्रामा यो सबैभन्दा ठूलो हो। यदि अमेजनलाई वर्षावनको राजा भनिएको छ भने यो गलत हुने छैन, किनभने यो धेरै ठूलो जंगल हो। अमेजन नाम ग्रीक पौराणिक कथाको आश्चर्यबाट उत्पन्न भएको हो, जसको अर्थ महिला योद्धाहरूको दौड़ हो। मानवले 11,200 वर्ष पहिले पहिलो पटक अमेजनको वर्षावनमा कदम राखेका थिए। अमेजन वर्षावनको क्षेत्र करिब 21,00,000 वर्ग माइल रहेको छ। यहाँ 200 बढी चराहरूको प्रजाति बस्छन्। यसबाहेक यहाँ 40,000 बोट बिरुवा र 25,00,000 किराहरू पनि पाइन्छ। अमेजन नदी यस जङ्गलको बीचबाट बग्दछ। यो सबैभन्दा ठूलो नदी भए पनि यस नदीमा कुनै पुल छैन र यसको लम्बाइ करिब 6,400 किलोमिटर रहेको छ। अमेजन वर्षावन यति घना छ कि सूर्यको 1% किरण मात्रै यो जङ्गलको भुइँमा पर्दछ। भाइ बहिनीहरू, आज हामी विनय कसजुद्वारा लिखित कथा कोसिस गर्छुको दोस्रो तथा अन्तिम भाग सुनाउँदैछौँ। यस कथालाई विनिता बुद्धाचार्यले चित्राङ्कन गर्नुभएको हो र विवेक सृजनशील प्रकाशन प्रणालीले प्रकाशनमा ल्याएको हो। पहिलो भागमा हिमाल पारीको बस्तीका विद्यालयहरूमा किताब पुग्न सकेको हुँदैन। किताब पसले र याक मालिकलाई त्यहाँसम्म किताब कसरी पुर्याउने भन्ने पीर परिरहेको बेलामा भर्खरका याक कर्माले नेतृत्व लिई त्यहाँसम्म किताब पुर्याउने कुरा गर्छ र यात्रा सुरु गर्छ। सुनौ, हिमाल पारीको बस्तीमा कर्माले किताबहरू पुर्याउन सफल हुन्छ कि हुँदैन होला? प्रकृति कर्माचार्यबाट कोसिस गर्छुको अन्तिम भाग सुनौ।
दोस्रो दिनको यात्रा अलि गाह्रो थियो। एउटा गाउँ काटेपछि खोलाको छेउमा ठूलो पहिरो गएको ठाउँ आयो। पहिरोमाथि मानिसहरू हिँडेर बाटोको डोक बनेको थियो, तर त्यसमा याकहरू हिँडिसकेका थिएनन्। पहिरो काट्न सकिन्छ कि सकिन्न भनेर पहिले मालिक अगाडि गए। उनी परसम्म गएर बाटो हेरेर आए अनि कर्मालाई भने, मान्छे हिँड्ने बाटो त छ तर याक हिँडेको देखिन्न, जान सक्छौ? कोसिस गर्छु, कर्माले भन्यो। पछाडिबाट अनुभवी यागले भन्यो, पाइला टेक्दा विचार पुर्याउ, गिलो माटोमा नटेक, बाटोमाथि खसेको ढुङ्गामा नटेक, माटोमा गढेर जमेको ढुङ्गामा टेक। हुन्छ, म विचार गरेर मात्रै टेक्छु, तपाईँहरू सबै मैले टेकेको ठाउँमा मात्रै टेक्नुहोला है, कर्माले सबैसँग अनुरोध गर्यो। साँच्ची नै बाटो धेरै अप्ठ्यारो थियो। कर्माको अगाडि पहिरोले बगाएको माटोको थुप्रो थियो, माटो जमिसकेको थिएन। एक पाइला पनि हिलोमा पर्यो भने भिरबाट लडिने डर थियो। कर्माले हरेक पाइला विचार गर्दै टेक्यो। यस्तो कठिन अवस्थामा पनि उसको दिमागमा स्कुलका बच्चाहरूको हातमा कसरी किताब पुर्याउने भन्ने कुरा खेलिरहेको थियो। मालिकले बेला बेलामा मुखले सिट्ठी बजाउँदै याकहरूलाई सतर्क बनाइरहेका थिए। जति होसियार भएर पाइला टेके पनि एक ठाउँमा कर्माको पाइला गिलो माटोमा फस्यो। नचलिकन उभिराख, चल्यो भने झन गर्छौ, खुट्टा भाँचिन पनि सक्छ, पछि बसेको यागले कर्मालाई भन्यो। उसले त्यस्तै गर्यो। यात्रा टोलीका सबै यागहरू जहाँको तहीँ टक्क अडिए। यागहरू रोकिएको देखेर मालिक अगाडि गए। कर्माको एउटा खुट्टा गिलो माटोमा फसेको उनले देखे। उनले यताउतिबाट च्याप्टा ढुङ्गाहरू खोजेर ल्याए अनि ती ढुङ्गाहरूमाथि घुँडाले टेकेर दुवै हातले कर्माको खुट्टा उचाले। कर्माले पनि जोड लगायो, उसको खुट्टा सजिलैसँग बाहिर निस्क्यो। उसले मालिकले बिछाएको ढुङ्गामाथि टेक्यो। यसरी कर्मा ठूलो खतराबाट जोगियो। याकहरू बिस्तारै अगाडि बढे। तेस्रो दिनको यात्रा सुरु हुने बेलामा मालिकले कर्मालाई भने, आज बाटोमा धेरै ठाउँमा खोला खोला तर्नुपर्छ, भारीसँगै खोला तर्न सक्छौ? म कोसिस गर्छु, कर्माले भन्यो। हामी सबै कोसिस गर्छौँ, कर्ममाथि हाम्रो विश्वास छ। सबै याकले एकै स्वरले भने, नभन्दै बाटोमा धेरै ठाउँमा खोला तर्नु पर्यो। खोलाको पानी याकको घुँडाभन्दा माथिसम्म आउँथ्यो। पानीभित्र ढुङ्गामा पाइला ठोकियो भने भारीसँग पानीमा पल्टने डर थियो। यसैले याकहरू तर्नुभन्दा पहिले मालिक खोला तरेर हेर्थे, पानीभित्रका ढुङ्गा पन्छाउँथे अनि याकहरू एक एक गर्दै खोला तर्थे। चौथो दिन बाटो निकै उकालो थियो। आजको यात्रा सकियो भने हिमाली जिल्लाको सदरमुकाम आइपुग्थ्यो। यसैले याकहरू खुसी र फुर्तिला थिए। तिनीहरू उकालो चढ्दै थिए। माथिबाट केही मानिसहरू तलतिर झर्दै थिए। उनीहरूले भारी बोकेका याकहरूलाई देखेर खुसी हुँदै आपसमा कुरा गर्न थाले। हेर, बाटो खुलेछ, याकले भारी बोक्न थालेछन्, अब बजारमा माल सामानको अभाव हुने भएन, एकजनाले भन्यो। होइन, यिनीहरूले के बोकेका होलान्, किताब बोकेका त छैनन्, सोध्नु पर्यो, अर्कोले भन्यो। वास्तवमा ती मानिसहरू छोराछोरीले पढ्न पाएनन् भनेर तलका पहाडका बजारमा किताब किन्न जान लागेका रहेछन्। याकहरूले किताब बोकेर ल्याएका छन् भन्ने कुरा थाहा पाएपछि उनीहरू खुसीले दङ्ग परे। लौ, अब हामीले दुःख पाउनै परेन, केटाकेटी पनि खुसी हुने भए, तपाईँहरूलाई धन्यवाद छ, भन्दै उनीहरू त्यहाँबाट फर्के। याकहरूले किताब ल्याउँदैछन् भन्ने खबर हिमाली बस्तीमा तुरुन्तै फैलियो। विद्यार्थीहरू स्कुल छाडेर याक आउने बाटोतिर दगुरे। उनीहरू बस्तीको पुछारको चौतारीमा जम्मा भएर याकको समूहलाई पर्खेर बसे। धेरै बेरपछि घन्ट बजेको सुन्यो। त्यो कर्माको घाँटीको घन्टको तिखो स्वर थियो। लौ, किताब आइपुग्यो, भनेर विद्यार्थीहरू खुसीले कराउन थाले। बिस्तारै कर्मा र उसको पछि पछि किताबका भारी बोकेका याकहरूको समूह घन्ट बजाउँदै आइपुग्यो। हरेक विद्यार्थीले याकले बोकेका किताबका भारीलाई हातले छुँदै निधारमा हात पुर्याए। हेर त, कति सानो याकले भारी बोकेको, एकजना विद्यार्थी चिच्यायो। भारी बोकेको मात्रै हो र, ऊ त सबैभन्दा अगाडि छ, उसैले अगुवाई गरेको छ, उसको घाँटीमा घन्ट र कपालमा फुर्का देखेनौ, अर्को विद्यार्थीले भन्यो। त्यति सानो याकले पनि अगुवाई गरेको, अर्कोले थप्यो। सानो भनेर हुन्छ र, आँट भयो भने जे पनि गर्न सकिन्छ। विद्यार्थीहरूको कुरा सुन्दा कर्मालाई खुसी लाग्यो। आफ्नो मेहनत र नेतृत्व सफल भए जस्तो लाग्यो। उसले विद्यार्थीहरूलाई भन्न खोज्यो, तिमीहरूको खुसी नै मेरो खुसी र सफलता हो। होल्ला र घन्टहरूको आवाजमा कर्माको कुरा कसैले सुन्न पाएनन्। बस्तीमा अनौठो खुसियाली छायो, तर त्यो दिन कर्मा जति खुसी अरू कोही थिएनन्। उसले मनमनै भन्यो, अब म सक्छु।
दोस्रो दिनको यात्रा किन कठिन थियो? कर्माको गिलो माटोमा फसेको पाइला कसरी निकालियो? तेस्रो दिनको यात्रामा कर्मा लगायत अन्य याकहरूलाई के कस्ता ठाउँहरूमा यात्रा गर्नु थियो? बाटोमा हिँडिरहेका मानिसहरू किन खुसी भए? विद्यार्थीहरूका के कस्ता कुरा सुनेर कर्मालाई खुसी लाग्यो? कर्माको कुराबाट हामीले के सिक्न सक्छौँ? भाइ बहिनीहरू, आज हामी एउटा मस्तिष्कको व्यायाम गरौँ है। यसको लागि तपाईँहरू उभिनुहोस्, तयार हुनुहुन्छ? सुरु गरौँ है त। तपाईँहरूले दुवै हातका औँलाहरूलाई एक आपसमा जोड्नुपर्छ। जस्तै बुढी औँलालाई बुढी औँलासँग, कान्छी औँलालाई कान्छी औँलासँग। हत्केला चाहिँ जोड्नु हुँदैन है। मानौ कि तपाईँहरूको हत्केलाको बिचमा कुनै बल छ। अब बुढी औँलालाई मात्र छुट्याउनुहोस् र एक माथि अर्को राख्नुहोस्। बुढी औँलालाई एक आपसमा अगाडिपट्टि पाँचचोटि र पछाडि पाँचचोटि गोलो गोलो घुमाउनुहोस्। यस्तै गरी चोर, माझी, साइली, कान्छी र सबै औँलाहरूलाई पालै पालो अघि भनिए जस्तै गरी पाँचचोटि अगाडि र पाँचचोटि पछाडि गोलो गोलो घुमाउनुहोस्। लाग्यो? रमाइलो लागेमा घरका सदस्यहरूलाई पनि यो व्यायाम सिकाउनुहोस् र सँगै गर्नुहोस् है। भाइ बहिनीहरू, आज हामी विशेषता सङ्कलन गर्ने एउटा खेल खेल्दैछौ। यसको लागि तपाईँहरूले कापी र कलम सँगै राख्नु भएको छ होला नि, होइन? यस खेलमा हामीले कुनै जनावर वा बिरुवाको नाम भन्नेछौँ र तपाईँहरूले उक्त जनावर वा बिरुवाका पाँच पाँचवटा विशेषताहरू लेख्नुपर्छ है। सबैभन्दा पहिला एउटा उदाहरण सुनौ। जस्तै मैले भ्यागुता भने तपाईँहरूले भ्यागुताका पाँचवटा विशेषताहरू लेख्नुपर्छ। जस्तै भ्यागुता पानी र जमिनमा बस्न सक्छन्, भ्यागुताको छाला रसिलो हुन्छ, भ्यागुताका चारवटा खुट्टाहरू हुन्छ, भ्यागुताको लामो जिब्रो हुन्छ, भ्यागुता अन्डा पार्ने जनावर हो। तयार हुनुहुन्छ? तपाईँहरूलाई विशेषता लेख्नका लागि हामीले 30 सेकेन्डको समय दिनेछौँ। हाम्रो पहिलो जनावर हो परेवा। हाम्रो अर्को जनावर सर्प। हाम्रो अर्को बिरुवा पिपल। अनि अर्को बिरुवा हो फर्सी। हाम्रो अन्तिम जनावर हो गडेउला। तपाईँहरूलाई खेल कस्तो लाग्यो? आफ्ना परिवारका सदस्यहरूसँग पनि यस्तै खेल खेल्नुहोला है। भाइ बहिनीहरू, कविता वाचनको खण्डमा आज हामी कवि टिकाराम शर्मा पौड्यालद्वारा शार्दूल विक्रीडित छन्दमा लिखित कविता कस्ती भयो बागमती वाचन गर्छौँ। टिकाराम शर्मा पौडेल विभिन्न छन्दमा कविता लेख्न सिपालु कवि हुनुहुन्छ। बागमतीको दुर्दशा देखेर लेखिएको यो कवितामा फोहोर पार्ने मानिसको प्रवृत्तिमाथि व्यङ्ग्य गर्न खोजिएको छ। बागमतीको कलकलमा श्री शम्भु ताण्डव गरी नाच्थे रे, यसको जललाई स्पर्श गर्दा समेत मानिसले सौभाग्य ठान्थे, तर यो कुरा अहिले इतिहास चाहिँ भयो भनी कविले चिन्ता व्यक्त गर्नुभएको छ। बागमतीको मुहान बागद्वार हो, यहाँबाट लाखौं जीवनले सभ्यता पाएका छन्। यस्तो गुणलाई पनि बैगुनी मनुजले बुझेनन् भनी कविले खेद प्रकट गर्नुभएको छ। बागमतीको दर्शन गर्न खोजे पनि अहिले आँखा त्यसै जुग्दछ, त्यतै जाउँ भनी गोडाले चलमल गरे पनि दुर्गन्धले रोक्दछ, कौवा र गिद्ध फनफनी घुमिरहेको देखिन्छन् भन्ने कुरा कवितामा व्यक्त छ। टाढैबाट यस्तो विरूप दृश्य देखेपछि कविलाई निराशाले छाएको छ। जलले शीतलता प्रदान गर्ने बागमती नदीमा पनि स्वार्थी मानिसले विचारै नगरी ढल मिसाएका छन्। अब त यसको जीवनदायिनी जल पनि जीवन हरेर लाने खालको भइसक्यो। पानीबाट संसारमा सभ्यता फुल्छ र पानीबाटै फुटेर सृजनाले पूर्णता लिन्छ। मानिसले यस्तो कुरा बिर्सियो भने प्रलयको सौदामिनी अर्थात् बिजुली चम्किन्छ। यसरी आफ्नै कारणले मानिसले आफ्नै विनाश गर्दैछ भन्ने सत्यलाई कविले राम्रोसँग वर्णन गर्नुभएको छ। पहिला भाइ बहिनीहरूले ध्यान दिएर कविता शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोला।
कस्ती भयो बागमती, टिकाराम शर्मा पौडेल। तिम्रो झरे झरमा युगौं युग झरे विस्तार टाढा सरे, तिम्रो कलकल भित्र ताण्डव गरी श्री शम्भु नास्थे अरे, तिम्रो स्पर्श हुँदा समेत जनले सौभाग्य ठान्थे कति, तिम्रो त्यो इतिहास हो अब हरे कस्ती भयो बागमती। गौरी शंकरको मनोरथ बनी बागद्वार देखिन्छ रे। लाखौं जीवन सभ्यता कुसुममा सञ्जीवनीले भर्यो। तिम्रो त्यो गुण बैगुनी मनुजले सम्झेन कहिले पनि। सेती छै अब गुप्त मार्ग मनले रोज्यो कि मैले बनी। तिम्रो दर्शन गर्न खोज्छ मनले आँखा त्यसै झुक्त छ। गुडा चलमल गर्दछन् तर यतै दुर्गन्धले रोक्दछन्। कौवा गिद्ध विचर्दछन् फन फनी सम्पूर्ण छाती भरि। टाढैबाट विरूप दृश्य ननीको देखिन्छ आँखा भरि। छर्दै शीतलता बिलोल जलले दिन्छौ सबैमा बल। स्वार्थी मानिसले विचार नगरी हल्छन् तिमीमा ढल। तिम्रो जीवन दाहिनी रस भयो हर्ने सबै जीवन। मान्छे सभ्य भएर छन् मनुजता लाग्यो हरे बिर्सन। पानीबाट उठेर सृष्टि भवमा फुल्छन् सबै सभ्यता। पानीबाट फुटेर सिर्जनहरू लिन्छन् अरि पूर्णता। मान्छेले जब भुल्छ यो प्रलयको चम्किन्छ सौदामिनी। आफ्नै कारणले अधोगति हुने नासिन्छ जहिले पनि। आफ्नै कारणले अधोगति हुने नासिन्छ जहिले पनि।
ल अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस्। यसपटक चाहिँ यो कविता कक्षा नौका विद्यार्थी श्रेया मल्लले वाचन गर्दै हुनुहुन्छ।
कस्ती भयो बागमती, टिकाराम शर्मा पौडेल। तिम्रो छर छरमा युगौ युग छरी विस्तार टाढा सरी। तिम्रो कल कल भित्र टाण्डव गरी श्री शम्भु नाच्थे अरे। तिम्रो स्पर्श हुँदा समेत जनली सौभाग्य ठान्थे कति। तिम्रो त्यो इतिहास हो अब हरे कस्ती भयो बागमती। गौरी शंकरको मनोरथ बनी बागद्वार देखिन्छ रे। लाखौं जीवन सभ्यता कुसुममा सञ्जीवनीले भर्यो। तिम्रो त्यो गुण बैगुनी मनुजले सम्झेन कहिले पनि। सेती छै अब गुप्त मार्ग मनले रोज्यौ कि मैले पनि। तिम्रो दर्शन गर्न खोज्छ मनले आँखा त्यसै छुप्त छ। गुडा चलमल गर्दछन् तर यतै दुर्गन्धले रोक्दछ। कौवा गिद्ध विचर्दछन् फन फनी सम्पूर्ण छाती भरि। टाढैबाट विरूप दृश्य ननीको देखिन्छ आँखा भरि। छर्दै शीतलता बिलोल जलले दिन्छौ सबैमा बल। स्वार्थी मानिसले विचार नगरी हाल्छन् तिमीमा ढल। तिम्रो जीवन दाहिनी रस भयो हर्ने सबै जीवन मान्छे सभ्य भएर छन् मनुजता लाग्यो हरि बिर्सन पानी बाट उठेर सृष्टि भवमा फुल्छन् सबै सभ्यता पानी बाट फुटेर सिर्जनाहरू लिन्छन् अरे पूर्णता मान्छेले जब भुल्छ यो प्रलयको चम्किन्छ सौदामिनी आफ्नै कारणले अधोगति हुने नासिन्छ जहिले पनि आफ्नो कारणले अधोगति हुने नासिन्छ जहिले पनि
तपाईँहरूले कार्यक्रममा सिकाएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ भाइ बहिनीहरू अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ
श्रोतावृन्द आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला धन्यवाद